علیکم، وائس آف امریکہ واشنگٹن سے آپ کی دنیا کے ساتھ میں ہوں یاسمین جمیل۔ سب سے پہلے ہم خبریں پیش کریں گے اور خبروں کے بعد باقی پروگرام۔ افغانستان سے ملحقہ خیبر پختونخوا کے دو مختلف علاقوں میں تشدد اور سیکیورٹی فورسز پر مبینہ حملوں میں اضافہ دیکھنے میں آ رہا ہے۔ شمالی وزیرستان میں دو مختلف واقعات میں ایک سیکیورٹی اہلکار اور تین عام لوگوں کے ہلاک اور تین کے زخمی ہونے، اور دیر بالا میں سرحد پار افغانستان سے عسکریت پسندوں کے حملے میں تین اہلکار ہلاک ہوئے ہیں۔ دیر بالا کے حملے کی ذمہ داری عسکریت پسند تنظیم نے قبول کی ہے۔ اس بارے میں ایک رپورٹ اب سے کچھ دیر پہلے آپ سن چکے ہیں۔ پاکستان کے زیر انتظام کشمیر کے حکام کا کہنا ہے کہ بھارتی فوج کی سرحدی دیہات پر گولہ باری میں ایک خاتون موت کا شکار ہوئی، جبکہ چار خواتین سمیت چھ افراد زخمی ہو گئے۔ فوج کے شعبہ تعلقات عامہ کی طرف سے کہا گیا ہے کہ کشمیر میں جنگ بندی لائن پر بھارتی فائرنگ سے ایک پاکستانی فوجی موت کے منہ میں چلا گیا۔ مظفر آباد سے تفصیلات سنیے روشن مغل کی اس رپورٹ میں۔
پاکستان کے زیر انتظام کشمیر کے حکام نے بتایا ہے کہ جنوبی ضلع کوٹلی کے نکیال سیکٹر کے سرحدی دیہات پر ہفتے کے روز جنگ بندی لائن پار سے ہونے والی بھارتی گولہ باری کے دوران گھروں پر گولے گرنے سے ایک 40 سالہ خاتون موت کا شکار ہوئی، جبکہ چار خواتین سمیت 6 افراد زخمی ہو گئے۔ اسسٹنٹ کمشنر نکیال راجا تارک نے بتایا کہ گولہ باری کی وجہ سے سرحدی علاقوں میں تعلیمی ادارے بند کر دیے گئے۔ نکیال سے پاکستان کے زیر انتظام کشمیر کی حکومت کے سابق وزیر جاوید بڈھانوی نے وائس آف امریکہ کو بتایا کہ گولہ باری کی وجہ سے سرحدی علاقوں کے مکین خوف و راز کا شکار ہو گئے۔
ظاہر ہے وہ شدید خوف و راز ہے، اور بالخصوص جو اسکول کے بچے ہیں، کیونکہ یہ جو ہے نا بغیر جو ہے نا بلا اشتعال فائرنگ ہے، تو ظاہر بچے بھی محصور ہیں، لوگ گھروں میں محصور ہیں، تو زخمی تحصیل ہیڈ کوارٹر اسپتال میں، اور ایک شدید زخمی جو ہے وہ کوٹلی ریفر کر دیا گیا ہے، جو خاتون ہے۔
پاکستان آرمی کے شعبہ تعلقات عامہ یا ISPR کی طرف سے کہا گیا ہے کہ متنازعہ کشمیر میں جنگ بندی لائن پر بھارتی فائرنگ سے ایک پاکستانی فوجی موت کا شکار ہوا۔ پاکستان اور بھارت کے درمیان متنازع کشمیر میں جنگ بندی لائن پر گولہ باری اور فائرنگ کے واقعات کا سلسلہ کئی برسوں سے جاری ہے۔ تاہم اس سال فروری میں بھارتی کشمیر میں خود کش حملے میں 40 سے زائد بھارتی فوجیوں کی ہلاکت کے بعد دونوں ممالک کی افواج کے درمیان سرحدی جھڑپوں میں شدت دیکھنے میں آ رہی ہے۔ پاکستان اور بھارت کے درمیان کشمیر پر دو جنگیں بھی ہو چکی ہیں۔ پاکستان کشمیر کو اپنی شراکت اور بھارت اسے اپنا اٹوٹ انگ قرار دیتا ہے۔ روشن مغل، اردو ویوے، مظفر آباد۔
ہروں کے روحانی پیشوا اور مسلم لیگ فنکشنل کے سربراہ پیر سا پگاڑا نے مطالبہ کیا ہے کہ کراچی کو وفاق کے کنٹرول میں لینے کی بجائے اسے وفاقی دارالحکومت بنایا جائے۔ اس تجویز پر مختلف سیاسی جماعتوں کی جانب سے ملا جلا رد عمل دیکھنے کو آیا ہے۔ تفصیلات محمد ثاقب کی اس رپورٹ میں۔
وفاقی وزیر قانون بیرسٹر فاروق نسیم کے کراچی میں آئین کے آرٹیکل 149 کے اطلاق سے متعلق بیان پر مختلف سیاسی رہنماؤں کی جانب سے رد عمل آنے کا سلسلہ جاری ہے۔ ہروں کے روحانی پیشوا اور مسلم لیگ فنکشنل کے سربراہ پیر صاحب پگارا کی جانب سے یہ تجویز سامنے آئی ہے کہ کراچی کو وفاقی حکومت کے کنٹرول میں لیے جانے کے بجائے اسے ایک بار پھر ملک کا دارالحکومت بنا دیا جائے۔ ان کے خیال میں کراچی پاکستان کا دارالحکومت بننے کے لیے موزوں ترین شہر ہے۔ صوبے میں برسر اقتدار پاکستان پیپلز پارٹی کے رہنما اور اسپیکر سندھ اسمبلی آغا سراج دورانی نے پیر صاحب پگارا کی تجویز سے اتفاق کیا ہے۔
پہلے تھی نا، جب پاکستان بنا تھا تو دارالحکومت سندھ تھی، کراچی تھا، تو حقیقت حق تو ہمارا ہے، یہ دارالحکومت کو لے آنا چاہیے ادھر واپس، کراچی کو کنورٹ کرنا چاہیے کیپٹل آف پاکستان۔
ادھر دوسری جانب متحدہ قومی موومنٹ کے ناراض رہنما اور سابق رکن قومی اسمبلی ڈاکٹر فاروق ستار بھی اس تجویز کی حمایت کرتے نظر آتے ہیں۔ ان کا کہنا ہے کہ اگر وفاقی دارالحکومت کراچی کو بنا دیا جاتا ہے تو اس سے یہاں ترقیاتی کاموں کی رفتار تیز اور شہریوں کے مسائل حل ہو سکتے ہیں۔
کراچی پاکستان کا دارالخلافہ تھا، اور اسے دارالخلافہ بنا دیا جائے تو کم از کم جو ٹیکس کراچی دیتا ہے اس کا 10% کم از کم کراچی کو مل جائے گا اگر یہ دارالخلافہ ہوگا، اور کراچی کے مسائل حل ہو جائیں گے، اور کراچی قومی ترقی میں اپنا کردار ادا کرتا رہے گا۔
تاہم دوسری جانب سندھ میں قوم پرست جماعتیں اس خیال سے زیادہ متفق نظر نہیں آتی۔ سندھی قوم پرست جماعت جی ایس سندھ قومی محاذ کے سینئر رہنما ڈاکٹر نیاز احمد کالانی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ یہ تجویز فی الحال ناقابل عمل ہے، اور یہ معاملہ بیانات کی حد تک ہی ہے، ان کے خیال میں اس کا حقیقت سے کوئی تعلق نہیں۔
یہ تو ناممکن ہے، اس وقت جب وہ اسلام آباد لے کے گئے تھے تو یہاں کے آدمی تو نہیں لے کے گئے تھے وہاں پر، اس وجہ سے یہ ایسی چیزیں ہیں جو حقیقت کے برخلاف ہیں یہ سوچا کہ مخصوص طریقے سے کسی شہر کو اس کے حوالے کرنا اس کو ہم جو ہے وہ برداشت نہیں کریں گے. اگر پیر صاحب اس کے خلاف کوئی تحریک چلاتا ہے تو ہم اس کو ویلکم کریں گے.
سندھ کی قوم پرست جماعتیں صوبائی دارالحکومت کراچی پر آئین کے آرٹیکل 149 کے اطلاق کی تجویز کو اسے الگ صوبہ بنانے کی جانب ایک قدم سے تعبیر کرتے ہیں, جس کا مطالبہ حکومتی اتحادی جماعت متحدہ قومی موومنٹ ماضی میں بھی کرتی آئی ہے. تاہم حکومت کی جانب سے پیپلز پارٹی اور قوم پرست جماعتوں کے ان خدشات کو رد کر دیا گیا ہے. واضح ہے کہ قیام پاکستان کے بعد سے 1959 تک ملک کا دارالحکومت کراچی ہی رہا تھا, جس کے بعد یہاں سے وفاقی دارالحکومت اسلام آباد منتقل کر دیا گیا تھا. محمد ثاقب, وائس آف امریکہ, کراچی.
جمعیت علماء اسلام کے سربراہ نے اگلے ماہ حکومت کے خلاف جس لانگ مارچ کا اعلان کیا ہے اس میں ملک کی دو بڑی جماعتوں مسلم لیگ نون اور پاکستان پیپلز پارٹی نے عدم دلچسپی کا اظہار کیا ہے. اس بارے میں ایک رپورٹ اب سے کچھ دیر پہلے آپ سن چکے ہیں. پاکستانی عوامی تحریک پی اے ڈی کے سربراہ ڈاکٹر طاہر القادری نے عملی سیاست سے علیحدگی کا اعلان کرتے ہوئے عوامی تحریک کے چیئرمین کا عہدہ بھی چھوڑ دیا ہے. لاہور میں عوامی تحریک کے مرکزی سیکریٹریٹ میں بذریعہ ویڈیو لنک نیوز کانفرنس کے دوران ڈاکٹر طاہر القادری نے کہا کہ وہ چیئرمین کا عہدہ اپنے بیٹے کو منتقل کرنے کی بجائے عوامی تحریک کی سپریم کونسل کو فیصلے کا اختیار دے رہے ہیں. اور اسلام آباد سے ہمارے نامہ نگار آصف رانا نے خبر دی ہے کہ پاکستان میں حکومت نے فوجداری کیسز میں سزائے موت کا اندیا دیتے ہوئے تعزیرات پاکستان میں ترمیم کا آرڈیننس قومی اسمبلی میں پیش کر دیا ہے, جس کے مطابق دوسرے ممالک میں مفرور ملزمان کو پاکستان واپس لا کر سزائے موت نہیں دی جا سکے گی. اس بارے میں ایک رپورٹ اس وقت ہم آپ کے لیے پیش کر رہے ہیں.
پاکستان میں وفاقی حکومت نے مجموعہ تعزیرات پاکستان 1860 میں مزید ترمیمی آرڈیننس 12 جولائی 2019 کو جاری کیا تھا, جو اب قومی اسمبلی میں پیش کر دیا گیا ہے. یہ آرڈیننس وزارت داخلہ کی طرف سے پیش کیا گیا اور اسے قائمہ کمیٹی داخلے کو اس کا جائزہ لینے کے لیے بھجوا دیا گیا. اس آرڈیننس کے مطابق بیرون ممالک سے پاکستان لائے گئے ملزم کو سزائے موت نہیں دی جا سکے گی. اس ملزم کو سزائے موت کے علاوہ کوئی بھی سزا دی جا سکتی ہے. وزارت داخلہ نے اس آرڈیننس کے پیش کیے جانے کی وجوہات میں کہا ہے کہ بعض ممالک میں موجود ملزمان کے حوالے سے ہماری درخواستوں کو محض اس لیے قبول نہیں کیا جاتا کہ درکار معلومات کسی معاملے میں قصور وار ٹھہرائے گئے کسی فرد کے لیے سزائے موت کے اطلاق کے لیے فوجداری کاروائی میں استعمال نہ ہو جائیں. اس کے علاوہ کچھ ممالک سنگین جرائم میں ملوث افراد کو سزائے موت دیے جانے کے خوف سے پاکستان کے حوالے نہیں کرتے. سینئر پارلیمانی صحافی صدیق ساجد کہتے ہیں کہ حکومت پر سزائے موت کے خاتمے کے حوالے سے دباؤ ہے اور حکومت اس ضمن میں غور بھی کر رہی ہے.
بنیادی مقصد یہی ہے کہ جو باہر بیٹھے ہوئے سنگین جرائم میں ملوث لوگ ہیں ان کو پاکستان لایا جائے, لیکن یہ اس میں لکھ دیا گیا ہے کہ اندر کے جب وہ واپس آ جائیں گے تو پھر سزائے موت ان کو نہیں دی جا سکے گی. پاکستان اس چیز کا اعتراف کیا گیا ہے اس بل کے اغراض و مقاصد میں کہ پاکستان میں جو ڈیتھ پلنٹی ہے, جو سزائے موت کا قانون ہے, اس کے خاتمے کے لیے جو بحث ہے اس وقت جو ہے وہ جاری ہے.
وزارت داخلہ کا کہنا ہے کہ سزائے موت کے خاتمے کے مذہبی پہلو بھی ہیں. کچھ مقدمات جیسے حدود کے مقدمات میں سزائے موت ختم نہیں کی جا سکتی, جبکہ تعزیر کے مقدمات میں ایسی کوئی پابندی نہیں ہے. قانون کے مطابق 12 جولائی کو جاری ہونے والا یہ آرڈیننس 4 ماہ یعنی 12 اکتوبر تک نافذ العمل ہے. سابق ایڈیشنل سیکرٹری قومی اسمبلی جی ایم چودھری کہتے ہیں کہ اس میں ایک بار توسیع ممکن ہے.
آرڈیننس جو ہے جی یہ 120 ڈیز کے لیے ہوتا ہے اور پھر پارلیمنٹ اسے نیشنل اسمبلی کی ریزولوشن سے اسے فردر 120 ڈیز کیا جا سکتا ہے. تو اوور آل سمجھ لے کہ 8 ماہ تک ایک آرڈیننس چل سکتا ہے اف دیٹس ناٹ پاسڈ بائی دا پارلیمنٹ.
پارلیمانی صحافی صدیق ساجد کہتے ہیں کہ حکومت کے لیے اس بل کو پاس کروانا آسان نہ ہوگا کیونکہ ان کے پاس سینٹ میں اکثریت نہیں ہے.
سینٹ میں ان کے پاس اکثریت جو ہے وہ موجود نہیں ہے حکومت کے پاس, اور اگر یہ اپوزیشن کو اعتماد میں نہیں لیتے تو وہاں سے اس کا پاس ہونا جو ہے وہ ممکن نہیں ہوگا.
متعدد یورپی ممالک کی طرف سے سزائے موت ختم کرنے کے حوالے سے ماضی میں بھی پاکستان پر دباؤ ڈالا جاتا رہا ہے, اور سابق صدر آصف علی زرداری کے دور حکومت میں اس پر غیر اعلانیہ پابندی عائد تھی. تاہم پشاور میں اے پی ایس حملے کے بعد اس پابندی کو ختم کر کے سزائے موت پر عمل درآمد شروع ہوا, جس کے بعد کئی مجرمان کو سزائیں دی جا چکی ہیں. لیکن اس قانون کی مدد سے حکومت بیرون ملک سے لائے جانے والے ملزمان کو سزائے موت نہ دینے کی پابند ہوگی. علی رانا, اردو وی او اے, اسلام آباد.
امریکہ کے صدر ڈونلڈ ٹرمپ کی جانب سے طالبان کے ساتھ امن مذاکرات ختم کرنے کے اعلان کے بعد طالبان وفد کے دورہ ماسکو کا انکشاف ہوا ہے، جہاں طالبان نمائندوں نے روسی حکام کے ساتھ تازہ ترین صورتحال پر تبادلہ خیال کیا ہے۔ روس کے ذرائع ابلاغ نے طالبان کے سیاسی ترجمان سہیل شاہین کے حوالے سے بتایا ہے کہ جمعے کو ماسکو میں طالبان وفد نے روس کے ایلچی برائے افغانستان ضمیر کولو سے ملاقات کی اور افغانستان کی صورتحال پر بات چیت کی۔ روس کی وزارت خارجہ کی ترجمان ماریا زخافہ کا ہفتے وار نیوز بریفنگ کے دوران کہنا تھا کہ ان کی حکومت مذاکرات دوبارہ شروع کرنے سے متعلق طالبان کے موقف کو سراہتی ہے۔ ان کے بقول افغانستان میں امن کے قیام کے لیے مذاکرات کے علاوہ دوسرا کوئی راستہ نہیں ہے۔ سعودی عرب میں دنیا کی سب سے بڑی تیل فراہم کرنے والی کمپنی آرامکو کی دو تنصیبات پر ڈرون حملے کیے گئے۔ حملوں کے بعد دونوں تنصیبات میں لگنے والی آگ پر قابو پا لیا گیا۔ برطانوی خبر رساں ادارے رائٹرز کے مطابق سعودی وزارت داخلہ کے ترجمان نے کہا ہے کہ وہ تنصیبات کو نشانہ بنایا گیا جن میں وہاں پر لگنے والی آگ پر کنٹرول کر لیا گیا ہے۔ ترکی کے صدر رجب طیب اردوان نے کہا ہے کہ وہ امریکہ کے صدر ڈونلڈ ٹرمپ سے پیٹریٹ میزائلوں کی خریداری سے متعلق بات چیت کریں گے۔ ان کے بقول صدر ٹرمپ سے ان کے ذاتی مراسم روس سے ایئر ڈیفنس سسٹم کی خریداری کے بعد پیدا ہونے والی غلط فہمیاں دور کر دیں گے۔ فرانس، برطانیہ اور جرمنی نے جو ایران کے جوہری معاہدے میں یورپی فریق ہیں، جمعے کے روز تہران کی جانب سے ایران کے 2015 کے جوہری معاہدے کی خلاف ورزی پر گہری تشویش کا اظہار کرتے ہوئے زور دیا ہے کہ وہ اقوام متحدہ کے جوہری نگرانوں کے ساتھ تعاون کرے۔ پاکستان کرکٹ بورڈ نے رواں ماہ کے آخری سے شروع ہونے والے سری لنکا کے دورے پاکستان کے لیے سرفراز کو کپتان برقرار رکھا ہے، جبکہ بابر اعظم نائب کپتان ہوں گے۔ بہاماز میں ایک اور سمندری طوفان سر اٹھا رہا ہے۔ موسمیات کے ماہرین کے مطابق آئندہ چند روز میں یہ واضح ہوگا کہ اس طوفان کی شدت کتنی ہوگی۔ قومی سلامتی کے مشیر جان بولٹن کی کابینہ سے علیحدگی پر وائٹ ہاؤس کے دوسرے اعلی اہلکاروں کے ساتھ وزیر خارجہ مائیک پومپیو کے چہرے اور بشرے سے اطمینان نظر آیا۔ اٹلی نے بحری جہاز میں پھنسے ہوئے 82 تارکین وطن اپنے ساحل پر اترنے کی اجازت دے دی ہے۔ تاہم اٹلی کے وزیر خارجہ نے کہا ہے کہ اس بارے میں ہماری یہ شرط قائم ہے کہ یورپی یونین کے دوسرے ممالک بھی ان تارکین وطن کو پناہ دیں گے اور صرف اٹلی پر اکیلے اس کا بوجھ نہیں پڑنے دیں گے۔ اسی کے ساتھ اب تک کی خبریں ختم ہوئیں۔ السلام علیکم۔ وائس آف امریکہ واشنگٹن سے آپ کی دنیا کے ساتھ میں ہوں یاسمین جمیل۔ میرے ساتھ پروڈیوسر ہیں بہجت جیلانی اور انجینئر ہیں جان ٹرائٹن۔ آج کے پروگرام کی تفصیل آپ کو بتا دیں، آج کے پروگرام میں ہم آپ کی ملاقات کرائیں گے شمالی وزیرستان سے، خواتین کی مخصوص نشست کے لیے نامزد خاتون اور شمالی وزیرستان کی خواتین کی زندگی میں تبدیلی لانے کے لیے کوشاں ایک ادارے زمونگ جوان دون کی فاؤنڈر وفا وزیر سے، پاکستان میں عطیات دہندگان افراد اور اداروں کو اپنے عطیات کو بہتر انداز سے استعمال کرنے کے لیے رہنمائی فراہم کرنے والے امریکہ اور پاکستان میں قائم ایک ادارے آئی کیئر فنڈ امریکہ اور آئی کیئر فاؤنڈیشن پاکستان کے سی ای او واسق اسماعیل سے بھی آپ کی ملاقات ہوگی، اور پاکستان میں زرعی سیکٹر کی کارکردگی کو بہتر بنانے کے لیے ایک مفت آن لائن پلیٹ فارم ایگری مارکیٹ کی کو فاؤنڈر ایک سوشل انٹرپرینیور عائشہ احمد بھی آج ہمارے پروگرام میں شامل ہیں۔ تو ان سب کو کچھ دیر کے بعد ہم پروگرام میں شامل کریں گے، لیکن اس وقت ہمارے ساتھ اسلام آباد سے ٹیلی فون پر موجود ہیں عائشہ احمد۔ السلام علیکم عائشہ احمد صاحبہ۔
وعلیکم السلام۔
بہت شکریہ ہمارے پروگرام آپ کی دنیا کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالنے کا۔ تو ہم اپنے سننے والوں کو بتا دیں کہ اسلام آباد کی سوشل انٹرپرینیور ہیں اور کمپیوٹر انجینئر ہیں عائشہ احمد، جن کا کاشتکاری یا زراعت سے تو کوئی تعلق نہیں تھا، لیکن جب ان کی شادی ایک کاشتکار گھرانے میں ہوئی تو انہوں نے اپنے کمپیوٹر اسکلز کو اپنے شوہر اور اپنے ذمہ دار سسرال کے فائدے کے لیے استعمال کیا، جس سے ان کے شوہر اور سسرال کو تو فائدہ ہوا ہی، لیکن پاکستان بھر کے کاشتکاروں اور زراعت سے تعلق رکھنے والے افراد اور گھرانوں کی زندگی میں بھی آسانی اور خوشحالی کا ایک نیا راستہ کھل رہا ہے۔ کیسے، یہ جانتے ہیں ہم عائشہ احمد سے۔ جی عائشہ، اس کے بعد کی سٹوری کیا ہے؟
تھینک یو ویری مچ، آپ نے بہت ہی اچھا انٹروڈکشن میرا کرایا اور مجھے لگتا ہے کہ سب کو جو ہے ایک اچھا اپنے بیک گراؤنڈ دے دیا۔ تو بالکل ایسا ہی ہے کہ ہم لوگوں کو یہ محسوس ہوا، میرے ان لاس کو تو اسپیشلی بہت محسوس ہو رہا تھا کہ جو ایگری ویلیو چین ہے وہ بہت فریگمنٹڈ ہے، یعنی کہ بڑے جو ان سیکٹر سے لوگ ہیں وہ ڈسپرسڈ ہیں ڈفرینٹلی، ایک تو فزیکلی بھی ڈسپرسڈ ہیں یعنی کہ ڈفرینٹ علاقوں میں رہتے ہیں، پھر ان سے کوئی ایک ایسا پلیٹ فارم موجود نہیں تھے جہاں ہم رابطہ کر سکیں۔ तो हम लोगों ने ये कमी तो महसूस हो रही थी, फिर हमने कहा कि चलो ये चीज हम लोग अपनी तालीम से खुद एड्रेस करें. तो मैंने अपनी जो मैंने कंप्यूटर इंजीनियरिंग की तालीम हासिल की थी उसको फिर मैंने जो है ना अमली जामा आपके पहनाया और एक प्लेटफॉर्म क्रिएट किया जहां हम लोग कहते हैं कि हम तमाम लोग जो ज़राअत से मुतल्लिक हैं वो जो है इस प्लेटफॉर्म के जरिए कनेक्ट कर सकते हैं. तो छोटा सा एक ब्रीफ ओवरव्यू देती हूँ अपनी प्लेटफॉर्म का कि यहाँ हम लोग जो है फार्मर को कनेक्ट कर रहे हैं इनपुट सप्लायर्स से, यानी कि देखिए जी जो फार्मर है सबसे पहला तो स्टेप यही है कि जी वो जब जाता है कोई भी क्रॉप लगाने के लिए तो सबसे पहली चीज ये है कि उसे जो है खालिस चीजें नहीं मिलती. कई वो बहुत ज्यादा ब्लफ हो जाता है, कोई दुकान पे जाता है कि उसे बीज अच्छे नहीं मिल रहे, कोई पेस्टिसाइड की दुकान पे जाता है उसे लगता है कि जी पेस्टिसाइड मुझे मियारी नहीं मिले. तो हम लोगों ने एक डायरेक्टरी मेंटेन की इस चीज को एड्रेस करने के लिए कि जो वेंडर्स हैं उनको भी एक प्लेटफॉर्म दिया कि आप अपनी मुफ्त दुकानों के इश्तहार लगाएं. और ऑन द अदर साइड देखें आपके जो है फार्मर को जो है मिल जाएगा अपने, अगर हमारे एक इलाके में एक छोटे इलाके में वो उसे वो चीज़ मुहैया नहीं है तो हमारी डायरेक्टरी के जरिए वो जो है सात करीबी इलाकों की डायरेक्टरी से लिंक उठा सकता है. दूसरी तरफ अब मैं इसके हवाले से जो सक्सेस स्टोरीज हुई वो भी आपको बताऊंगी.
सक्सेस स्टोरी से पहले आयशा जो इस वक्त मेरा सवाल आपके लिए बन रहा है वो ये बताइए कि ये जो हमारे जो पाकिस्तान में जो काश्तकार हैं आम तौर पर वो इतने ज्यादा एजुकेटेड नहीं होते और अंग्रेजी से उनकी मालूमात ज्यादा नहीं होती, तो क्या आपकी ये जो वेबसाइट है ये अंग्रेजी में है या इसे उर्दू में भी आप पेश कर रहे हैं? और दूसरी बात ये कि उनको कैसे पता लगेगा कि ये, और वो कैसे आपके इस प्लेटफॉर्म से फायदा उठाएंगे, कनेक्ट कैसे होंगे, उनको पता कैसे लगेगा कि आपकी ये वेबसाइट मौजूद है?
मैं आपको बताती हूँ, बहुत आपका जेन्युइन सवाल है क्योंकि बिल्कुल इस सेक्टर में अभी तक आईसीटी को जो है ज़राअत ने आईसीटी से इसी वजह से फायदा नहीं उठाया क्योंकि एक तो तालीम की कुछ कमी है, कुछ टेक्नोलॉजी की भी मतलब एक उनसियत जो है ना वो कम है. अब ये हम लोगों ने वेबसाइट कम्प्लीटली उर्दू में बनाई, फिर हम लोगों ने देखा कि आम तौर पे फार्मर्स जो हैं वो व्हाट्सएप इस्तेमाल करते हैं और मजे की बात आप देखें कि व्हाट्सएप पे भी वो लोग वॉइस मैसेजेस कर रहे होते हैं. जाहिर है कई फार्मर्स को लिखना नहीं आता लेकिन वो वॉइस मैसेजेस कर लेते हैं. तो फिर हम लोगों ने अपने प्लेटफॉर्म पे व्हाट्सएप इंटीग्रेट किया और हम लोगों ने एक तो वेबसाइट कम्प्लीटली उर्दू में बनाई. इससे ये हुआ कि जो है किसी को भी अपनी कोई चीज ढूंढनी है तो वो हमारी वेबसाइट, अच्छा मैं आपको ये बात बताती हूँ कि कोई चीज बेचनी है किसी दुकान का इश्तहार लगाना है या अपनी कोई चीज बेचनी है तो हमें व्हाट्सएप के जरिए तस्वीरें भेज देता है और वॉइस मैसेज कर देता है. और उर्दू में चूंकि है वेबसाइट तो ज्यादातर लोग जो है मैंने देखा है जो हमारी यूजर रिसर्च कहती है कि ज्यादातर लोग उर्दू पढ़ सकते हैं फिर भी इंग्लिश नहीं पढ़ सकते. तो हम लोगों ने इस वजह से इस वेबसाइट को कम्प्लीटली डिजाइन ही इस तरह किया कि बहुत ज्यादा ये यूजर फ्रेंडली हो. फिर जो जो लोगों ने हमें इनपुट दी के भाई इस तरह नहीं इस तरह करें तो आमतौर पे सोल्यूशन ऐसे होते हैं कि जी ट्रेनिंग कराते हैं फार्मर्स की, तो लेकिन हमने ये किया कि हमने खुद ट्रेन हुए. हमने मतलब लोगों को ये नहीं कहा कि यहाँ से यहाँ नहीं जाएं, जिस तरह लोगों ने कहा कि इससे इस तरह कर लें, यानी कि जैसे स्प्रे की कैटेगरी बाहर निकालें तो हमने कहा ठीक है हम ऐसे कर लेते हैं. यानी कि हम लोगों ने लोगों से सीख के अपना सिस्टम ट्रेन किया, ना कि हम लोगों ने फार्मर्स को ट्रेन किया. एक तो सबसे पहली बात का आपके जवाब. फिर दूसरी बात ये आपने कही कि जो है ना यहाँ लोगों को किस तरह मालूम हो. अब मजे की बात मैं आपको बताती हूँ, हम यहाँ गए चकवाल तो लोगों ने हमने कहा और किसी से मुलाकात हुई उन्होंने कहा हमने आपके प्लेटफॉर्म के जरिए ट्रैक्टर अपना पुराना बेचा. हमने कहा जी आपने ट्रैक्टर कैसे बेचा, आपके पास स्मार्टफोन है? कहते वो उन्होंने कहा मैं तो चिट्टा अनपढ़ हूँ, जो अल्फाज उसने साल के हम तो चिट्टा अनपढ़ हूँ. अच्छा, हमने कहा फिर आपने कैसे किया? कहते मेरा भतीजा है उसके पास स्मार्टफोन है और उसके पास व्हाट्सएप है. मैंने उससे कहा कि ये मैंने चीज बेचनी है तो कैसे बेचनी, तो उसने फिर हमारे प्लेटफॉर्म के पे उसकी तस्वीरें अपने चचा के जो है उसकी भेजनी ट्रैक्टर की. और हमने आपको पता है जी कम्युनिटी जो है ना फार्मर्स की वो बहुत ही क्लोजली इंटरलिंक्ड है. तो अगर आप समझें कि एक جگہ جو اگر ایک بندے کے پاس بھی اسمارٹ فون ہے تو اسے وہ پوری کمیونٹی فائدہ اٹھا لیتی ہے. تو اس طرح سے جو ہے نا یہ فائدہ,
اور خاص طور پر
کمیونٹی بلڈنگ,
اور آج کل جو بچے جو ٹیکنالوجی سے اویئر بہت ہو چکے ہیں اور یوز جو ہو چکا ہے, وہ اپنے بڑوں کی اپنے بزرگوں کی مدد کر رہا ہے ان کے بزنس کو انہانس کرنے کے لیے, ان کے کاموں کو بہتر بنانے کے لیے. اور خاص طور پر دیہات میں تو بہت ہی زیادہ فرما بردار بچے ہوتے ہیں, وہ تو چاچا نے کچھ کہا دادا نے کچھ کہا تو فوراً لگ گیا نا وہ بچہ, تو اس نے ہیلپ کی.
اور آپ کا دوسرا جو سوال کا حصہ تھا کہ لوگ ہمارے پلیٹ فارم سے مستفید کیسے ہو سکتے ہیں, تو سب سے پہلے جو میں نے آپ کو بات بتائی کہ فارمرز جو ہیں ان پٹ مارکیٹ یعنی جو وینڈرز وغیرہ ان کو رابطہ کر سکتے ہیں. یہاں ہمارے چکوال سائٹ پہ زیادہ تر ویرانی زمین ہے, یہاں لوگوں کو پتہ ہے کہ ہماری پانی کی ظاہر کمی اور سولر پینلز وہ جو ہے نا لگانا چاہتے ہیں, تو اکثر ظاہر لوگوں کو رسائی نہیں ہے. لوگوں کو لگتا ہے کہ جی سرکاری اگر ہمیں آئے گی یہ چیز تبھی ہمیں ملے گی. پھر آپ کو پتہ ہے وہ سپلائی وہ ایک چین بہت لمبی ہو جاتی ہے کہ گورنمنٹ میں انٹرمیڈیٹریز اور پھر ان کے نیچے افسران اور اس طرح. تو ہم لوگوں نے انہیں کہا کہ آپ کو ضرورت ہی نہیں ہے اتنی لمبی چین فالو کرنے کی, آپ خود پرائیویٹ جو وینڈرز ہیں ان سے رابطہ کریں اور کم قیمت پہ یہ چیز آپ اپنے فارم پہ لگوائیں. تو ایسا ہوا, پھر تقریباً دو سے تین فارمز پہ جو ہے ہم لوگوں نے لوگوں کو لنک کرایا آپس میں سولر پینل وینڈرز سے, اور اس طرح آپ دیکھیں کہ سولر پینل وینڈرز کو بھی ایک نیا علاقہ مل گیا ڈسکور کرنے کے لیے, اور جو ہے ان لوگوں کو بھی فائدہ ہو گیا. انہوں نے کہا کہ اب ہم ڈائریکٹلی ان سولر پینل وینڈرز سے کنیکٹ کر کے اپنے زمین پہ یہ چیز لگا سکتے ہیں. اور جو چیز گورنمنٹ کے تھرو اور اس لمبی چین کے تھرو 6-8 مہینے میں ہونی تھی وہ 2-3 مہینے میں ہو گئی. تو ایک تو یہ چیز ہے, اور دوسری بات یہ کہ آن دا ادر فلپ سائڈ یہاں آپ دیکھیں کہ لوگوں کے یہاں اسٹاکس ہوتے ہیں لوگوں کے پاس سیل کرنے کے, یہ میں بتا رہی ہوں فارمر ٹو کنزیومر اینڈ. تو لوگوں نے ہمارے ویب سائٹ پہ ایک تھے زمیندار سہیوال سے, انہوں نے اپنے مٹر کے بیج جو ہے ایڈورٹائز کرے, اور آپ یقین کریں کہ جو ہے وہ مٹر کے بیج اپر بیج تک اور بلوچستان میں لورا لئی تک کے علاقوں میں جو ہے نا بکے. کیونکہ اچھا اور اب ان کی اتنی اچھی رہی ڈیلنگ کہ اس سال دوبارہ بھی وہ اپنے مٹر کے بیج انہوں نے ہمارے پلیٹ فارم کے ذریعے بیچنے کا فیصلہ کیا.
تو ایک طرح سے آپ ان کو
اس طرح سے مطلب ہمیں انہیں
آپ ان کو موقع فراہم کر دیا, یعنی ان کو ایک پلیٹ فارم آپ نے مہیا کر دیا جس میں وہ اپنی جو چیزیں بیچنی ہیں یا جو خریدنی ہیں ان کے اشتہار بیچنے والے بھی پوسٹ کر رہے ہیں اور خریدنے والے بھی پوسٹ کر رہے ہیں. اور اس میں آپ یہ کہہ رہے ہیں کہ جو لکھ نہیں سکتے ان کے لیے آپ نے واٹس ایپ کی مدد لی ہے کہ ان کو وائس میسیجز کو آپ ان کو کنورٹ کر کے لکھ کر بھی دے دیتے ہیں. اچھا پھر وہ اپنی خود ویڈیوز بھی بھیج دیتے ہیں اپنے اشتہاروں کے لیے یا تصویروں کے ساتھ.
بالکل بالکل. اب اور مزے کی بات ہے کہ بالکل ہمارا ون ٹیپ انٹرفیس, اگر ایک بٹن آپ دبائیں گے آٹومیٹکلی ہمارا کوئی نمبر آپ کو سیو نہیں کرنا پڑے گا, آٹومیٹکلی وہ واٹس ایپ والی آپ کی ونڈو کھل جائے گی جس میں آپ اپنی تصویریں اور ویڈیو جو ہے ہمیں پوسٹ کر سکتے ہیں, اور ہم لوگ ان کے بحاف پہ جو ہے نا اپنی ویب سائٹ پہ لگا دیتے ہیں, اور پھر اس طرح ہم لوگ ان لوگوں کا آپس میں رابطہ کرا دیتے ہیں. اور اس طرح سے ہماری الحمدللہ جی
میں یہ کہتی کہ تو اس کا جو نمبر ہے اس وقت جو لوگ ہمارا پروگرام سن رہے ہیں, ظاہر ہے کہ ابھی تو آپ نے براہ راست لوگوں تک پہنچنے کی کوشش کر رہی ہیں, تو آپ یہ نمبر کس طرح ایڈورٹائز کرتی ہیں عام طور پر کہ وہ آپ کے اس ایپ ان کو ڈاؤن لوڈ کرنی پڑے گی آپ کی ایپ؟
اچھا ایپ نہیں ہے, یہ ویب سائٹ ہے, یہ ہے www.parkagrimarket.com, اس پہ جا سکتے ہیں اور جو ہے نا ہمیں ایڈورٹائزمنٹ بھیج سکتے ہیں. اس کے علاوہ بھی ہم لوگوں نے ٹیلینور کے ساتھ پارٹنرشپ کی ہے, اور یہ جو زرعی ڈائریکٹری ہے یہ چیز جو ہے ہم ٹیلینور میں لے کے آ رہے ہیں یو ایس ایس ڈی پہ. یو ایس ایس ڈی مینیو یہ ہوتا ہے کہ آپ نے دبایا اپنے فیچر فون پہ, اگر آپ کو انٹرنیٹ کی سہولت نہیں حاصل آپ فیچر فون پہ دبائیں *7271#. جب آپ یہ دبائیں گے وہ آٹو آٹومیٹکلی آپ کو جو ہے ہماری زرعی کیٹیگریز آ جائیں گی کہ آپ کو کمیشن ایجنٹ کے نمبر چاہیے یا آپ کو کس طرح کے کس کیٹیگری کے نمبر چاہیے. پھر آپ کی لوکیشن کے حساب سے ہم اس کو جو آپ کے ارد گرد وینڈرز ہیں یعنی سروس پرووائڈرز ہیں ان کے نمبر بھیج دیتے ہیں. تو اب آپ اس میں ایک اور چیز دیکھیں کہ ٹرانسپیرنسی بھی بڑی ہو گئی ہے. اب یہاں آپ دیکھیں کہ بورے والا سہیوال کا علاقہ, بورے والے کا علاقہ ہے, پاک پتن کی منڈی بھی اتنی قریب ہے, और जो है एक उकाड़ा की मंडी भी. अब जहाँ लोगों को बेहतर रेट मिलता है अपनी चीज का, वो हमारी वेबसाइट से कमीशन एजेंट के डिफरेंट इलाकों के नेबरिंग इलाकों के कमीशन एजेंट्स के नंबर देखें और मंडी के रेट आराम से कंपेयर कर सकते हैं कि इस टाइम कौन सी फसल किस मंडी में बेहतर रेट पे बिक रही है. और जो है उनको जो है ना आप फिर इस तरह से वहां अपनी फसल भेज दें वहां उस, तो यानी कि ये आप समझे कि ट्रांसपेरेंसी हम कर रहे हैं, हम एक एम्पावरमेंट दे रहे हैं फार्मर को कि वो अपने लिए खुद बेहतर डिसीजन करे और उसमें अपने लिए वेंडर ढूंढे, मतलब इंडिपेंडेंट हो के बेहतर फैसले करे.
हाँ, और जो बीच में जो बहुत सारे लोग इन्वॉल्व होते थे, एजेंट्स जो कि उनकी चीजों को बिकवाते थे, वो निकल गए बीच में से. बराह रास्त आप दोनों को कनेक्ट कर देती हैं तो दोनों की टाइम की भी सेविंग है, दोनों के वक्त की यानी उनके जो मुनाफा भी ज्यादा दोनों को मिल रहा होता है, बेचने वाले को भी और खरीदने वाले को सस्ती मिल रही थी, और जो बेचने वाला उसको निस्बतन अपने इलाके की निस्बत ज्यादा फायदा मिल सकता है. और सबसे जो अच्छी बात है जो हमारे सुनने वाले जरूर इसको पसंद करेंगे कि ये ऑनलाइन बिल्कुल फ्री है, ये वेबसाइट बिल्कुल फ्री है, कोई भी इस वेबसाइट से फायदा उठा सकता है. और ये आयशा जो है, आयशा अहमद, इन्होंने अपने जेठ के साथ मिलकर ये वेबसाइट बनाई है और इसकी मदद से वो कोशिश कर रही हैं कि एक अच्छा काम हो. और जो जरई सेक्टर है पाकिस्तान का, जो कि बड़ा मेन जिसे कहते हैं कि रीढ़ की हड्डी की हैसियत रखता है पाकिस्तान में,
40% बिल्कुल 42% जो लोग हैं पाकिस्तान में अभी भी वो जरात पे अपने डिपेंडेंट है हमारे, और उसी से ही जो है ना अर्निंग उनकी है. तो आप देखें कि अगर हम लोग किसी ना किसी तरह इन 42% लोगों को कनेक्ट कर सकें आपस में. अब कई लोगों को अब सहूलियात जो है मयस्सर हैं, लोगों को उसका भी इल्म नहीं होता. तो अब देखें कि अगर आप इस तरह की कनेक्टिविटी अगर हम डेवलप कर सकें, जिसे हम कहेंगे डिजिटलाइज कर सकें सारा डेटा, तो आप सोचें कि हम लोग अपने पाकिस्तान को और मईशत को कितना बेहतर बना सकते हैं.
बिल्कुल बिल्कुल. तो आयशा, ये आपने बहुत अच्छी आप बातें कर रही हैं, और खासतौर पर एक सवाल जो और बनता है कि आपने ये वेबसाइट बिल्कुल फ्री बना दी है, लेकिन जाहिर है कि आप अपना टाइम खर्च कर रही हैं, आप अपने पैसे खर्च कर रही हैं, तो कब तक आप ये फ्री चलाएंगी? आप चाहेंगी नहीं कि कोई आपकी मदद करे, कि आपके साथ शामिल हो?
अच्छा, अभी हम लोगों ने टेलीनॉर के साथ जो हमारी पार्टनरशिप हुई है, और ये हम 7271# पे डायरेक्टली लेके आ रहे हैं, तो फिलहाल तो हमारा इरादा है कि इसे हम काफी अर्से तक फ्री रखेंगे, लेकिन उसके बाद हम जाहिर है महीना मंथली शायद चार्ज करें, वो तो डिपेंड्स अभी हम लोगों की उनसे निगोसिएशन होगी कि किस तरह जो है ना सब्सक्रिप्शन चार्ज की जाए. एक तो इस तरह से हमारी रेवेन्यू स्ट्रीम है, बाकी इसी तरह जितने ज्यादा लोग हमारे प्लेटफॉर्म से मुस्तफीद होंगे, अब जिस तरह ये जो जमींदार हैं जो मटर का स्टॉक बेच रहे हैं, अब जाहिर है इन लोगों को सेविंग भी काफी सारी हो रही है, तो ये लोग इंटरेस्टेड भी हैं हम लोगों को फिर थोड़ा बहुत कमीशन दे रहे हैं. तो अब देखिए कि किस तरह से जो है ये हम लोग कर सकते हैं इसको, क्या बिल्कुल एडवर्टाइज. बाकी बड़ी कंपनीज भी हैं हमारे साथ जो कि इंटरेस्टेड हैं काम करने में, और जिस तरह फॉर एग्जाम्पल हम पेस्टिसाइड्स वगैरह जो है एडवर्टाइज, अब हम लोग मशवरे भी देते हैं, क्योंकि मालूमात का भी एक सेक्शन हम लोगों ने रखा है अपनी वेबसाइट पे, जहां हम लोग ऑडियो एडेड मतलब देते हैं, जैसे कोई भी मजमून है तो जो लोग नहीं पढ़ सकते वो उसके लिए हम लोगों ने ऑडियो भी दी हुई है कि आप सुन लें सिर्फ. तो जाहिर है हम लोग फिर उसमें जो है हम एडवाइस भी दे रहे होते हैं कि ये केमिकल या ये खाद, इतनी खाद इस टाइम इस्तेमाल करें, तो नेचुरली वो एडवर्टाइजर्स वगैरह का भी इंटरेस्ट तो है इसमें, लेकिन फिलहाल हम चाहते हैं कि हम बिल्कुल इससे फ्री ऑफ कॉस्ट रखें, ज्यादा से ज्यादा लोग जब मुस्तफीद हो. तो मुझे लगता है जब कोई भी चीज यूजफुल होना शुरू हो जाती है तो वो खुद ब खुद प्रॉफिटेबल भी होना शुरू
हो जाती है. सोशल एंटरप्रेन्योरशिप यही है ना, कि इसमें बहुत सारे लोगों का भी फायदा होता है और जो उसमें इन्वॉल्व खुद होता है उसको भी फायदा होता है. तो आयशा, आपसे हमारी गुफ्तगू भी जारी है, एक ब्रेक ले लेते हैं, और ब्रेक के बाद हम हमारे साथ वासिक इस्माइल हैं, उनका ताल्लुक बहुत ज्यादा ज़रात से एक हद तक तो है, लेकिन आज हमने उनको जिस मकसद के लिए यहाँ प्रोग्राम में दावत दी है वो आपके काम का भी इदारे हो सकते हैं, उनकी जो खसूसियात हैं, उनके काम की जो नौयत है आपके लिए भी फायदेमंद हो सकती है. ये करते हैं, जो पाकिस्तान में मुख्तलिफ इदारे जो फलाही काम कर रहे हैं ان کو ٹرین کرتے ہیں اور ان کو مربوط کرتے ہیں کہ کس طرح وہ اپنے جو فنڈز ہیں کس طرح بہترین طریقے سے استعمال کریں کہ بہت سارے لوگوں کو فائدہ ہو اور ان اداروں کو بھی ٹائم کی بچت ہو, ان اداروں کو بھی جو ہے کم سے کم اپنے وسائل جو ہے استعمال کرنے پڑیں. تو ایک بریک لیتے ہیں اور بریک کے بعد ہم واثق اسماعیل صاحب کو پروگرام میں شامل کریں گے. اس وقت تک ہمارے ساتھ آپ رہیے جب تک کہ وفا وزیر سے ہمارا رابطہ نہیں ہو جاتا, جبکہ وہ ہمیں کال کر رہی ہیں کہ وہ لائن پر موجود ہیں, تو ان کو ہم لے لیتے ہیں. تو ایک بریک.
صدائے جہاں, وائس آف امریکہ اور ریڈیو نیوز نیٹورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے رائے دیجیے. ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com اور خط لکھنے کے لیے ہمارا پتہ ہے پروگرام صدائے جہاں, پوسٹ باکس 1399, اسلام آباد.
جی, وائس آف امریکہ واشنگٹن سے پروگرام ہے آپ کی دنیا, اور ہمارے ساتھ پروڈیوسر ہیں بہجت جیلانی اور انجینئر ہیں جان ڈرائیڈن. اچھا, گفتگو کو نشوان ہے ہمارے ساتھ, اب انجینئر بدل گیا جی, تو اب نشوان ہے. تو اس وقت تین خواتین آپ سے مخاطب ہیں, پروڈکشن اینڈ پر, مائکروفون اینڈ پر اور انجینئرنگ اینڈ پر. اور ہم نے ابھی ایک خاتون سے آپ کی ملاقات کرائی جو اس وقت ہمارے سے ٹیلی فون پر موجود ہیں, اور ایک خاتون ابھی اور آنے والی ہیں, لیکن ان کے درمیان میں ہمارے ساتھ ایک حضرت بھی موجود ہیں, اور وہ ہیں واثق اسماعیل, اسلام آباد سے ٹیلی فون پر ہمارے ساتھ موجود ہیں. السلام علیکم واثق اسماعیل صاحب.
جی وعلیکم السلام یاسمین, کیسی ہیں آپ؟
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. اور ہمارے ساتھ وفا اسماعیل بھی موجود ہیں, لیکن اب کیونکہ واثق صاحب کو کہیں جانا ہے, ان کو ہم اتنا پہلے ان سے بات کریں گے اور وفا سے اس کے بعد گفتگو شروع کریں گے. واثق اسماعیل صاحب, بتائیے ہمارے سننے والوں کو کہ یہ جو ہے آئی کیئر فنڈ امریکہ اور آئی کیئر فاؤنڈیشن پاکستان ہے, یہ کس طرح جو عطیات دہندگان ہیں پاکستان میں, جو عطیے دیتے ہیں افراد اور ادارے, ان کو اپنے عطیات بہترین انداز میں استعمال کرنے کے لیے رہنمائی فراہم کرتا ہے کرتے ہیں؟
جی بہت بہت شکریہ یاسمین. سب سے پہلے تو بڑا اچھا لگا یہ سن کے کہ تین خواتین جو ہیں وہ پہلے سے شعبے موجود ہیں
اور دو اور ہیں, دو خواتین شعبے موجود ہیں.
جی جی بالکل, بہت بہت اچھی اور بڑی خوشائن بات ہے یہ. تو جی آئی کیئر کے بارے میں آپ کو تھوڑا سا بتاتا ہوں کہ پہلے تو ہم جیسے کہ جانتے ہیں کہ پاکستان میں ڈیولپمنٹ چیلنجز بہت سارے جو ہیں وہ موجود ہیں اس وقت ہمارے پاس. ہماری جو ایجوکیشن کی جو شرح ہے وہ ہمارے پاس بہت کم ہے. اس وقت ہمارے پاس تقریباً 22 million بچے جو ہیں وہ آؤٹ آف اسکول ہیں پاکستان کے اندر. تقریباً ایک چوتھائی حصہ جو آپ کی ہماری آبادی کا ہے وہ غربت کی لکیر سے نیچے جی رہا ہے. تو ان تمام مسائل کو سامنے مد نظر رکھتے ہوئے بہت ضروری ہو جاتا ہے کہ پاکستانی کمیونٹی مختلف انداز میں مختلف پروجیکٹس کے ذریعے ان مسائل کو حل کرنے کی کوشش کرے, جہاں پر حکومت اور حکومت کے ساتھ بین الاقوامی ادارے اپنی کوششیں جو ہیں وہ انہوں نے جاری رکھے ہوئے ہیں. اس کے ساتھ ساتھ عوام کا ایک بہت بڑا رول بنتا ہے ان تمام مسائل میں اپنی کنٹریبیوشن دینے کی. اس کنٹریبیوشن کو اینڈ بینیفیشری تک پہنچانا اور ایک ایفیشنٹ طریقے سے پہنچانا ایک بہت اہم جو ہے اس پورے سلسلے کی اس کڑی کا ایک حصہ بن جاتا ہے. تو آئی کیئر فاؤنڈیشن اور آئی کیئر فنڈ امریکہ جو کہ آئی کیئر نیٹورک کا حصہ ہیں, ان کا مقصد یہ ایک سنگل سورس ون سٹاپ شاپ سولوشن ہے ڈونیشنز کو پروسیس کرنے کے لیے ان پروجیکٹس کے لیے.
تو یہ آپ یہ جو آئی کیئر امریکہ فنڈ ہے, آئی کیئر فنڈ امریکہ, اس سے آپ اس وقت پاکستان میں ہیں, تو کیا آپ نے جب یہ فنڈ کے سی ای او تھے تو آپ امریکہ میں تھے یا پاکستان میں تھے, تو یہ ان دونوں کا تعلق کیسے, آپ دونوں کو کیسے رن کر رہے ہیں ایک ساتھ؟
جی میں آپ کو اس کا وہ بتاتا ہوں کہ آئی کیئر فنڈ امریکہ جو ہے وہ ایک انڈیپینڈنٹ بورڈ آف ٹرسٹیز ہیں جو کہ پاکستانی امریکن کمیونٹی کے کچھ لوگ ہیں جو اس کو رن کرتے ہیں. وہ آئی کیئر فنڈ امریکہ یو ایس کے اندر ایک نان پروفٹ رجسٹرڈ اینٹیٹی ہے جو کہ 501(c)(3) کہلاتی ہے آئی آر ایس کے اسٹیٹس کے مطابق. یہ ایک یو ایس کی لیگل اینٹیٹی ہے اور یو ایس ریزیڈینٹس اور جب انہیں کوئی ڈونیشن چیریٹیبل ڈونیشن کرنی ہوتی ہے اپنی انکم سے اور ان کو جو ٹیکس ریسیٹ ملتی ہے اس کی उसके लिए ये ऑर्गेनाइजेशंस क्वालिफाई करती हैं जो ये 501c3 स्टेटस रखती हैं। तो इनको रन करने के लिए पूरा इंडिपेंडेंट बोर्ड है जो कि वहां पर पाकिस्तानी अमेरिकन कम्युनिटी के ऊपर मुश्तमिल है और वो लोग इसको जो है वो रन करते हैं। मैं क्योंकि पाकिस्तान में बेस्ड हूँ और पाकिस्तान में हम लोग आई केयर फाउंडेशन जो कि पाकिस्तान में SECP जो कि यहाँ की जो रेगुलेटरी अथॉरिटी है उसके अंडर ये एक अलग लीगल एंटिटी पाकिस्तान में रजिस्टर्ड है, जिसका वही तकरीबन आप समझ लें कि उसका भी वही नॉन प्रॉफिट स्टेटस है मगर पाकिस्तानी कानून के मुताबिक। तो ये दो इदारे हैं जो पाकिस्तानी अमेरिकन कम्युनिटी को पाकिस्तानी कम्युनिटी के साथ कनेक्ट कर रहे हैं।
और आप दोनों के CEO हैं, आप दोनों के CEO हैं, आप दोनों को चला रहे हैं।
मैं पास्ट में आईकेयर अमेरिका का CEO था, अब मैं आईकेयर फाउंडेशन का CEO। आईकेयर अमेरिका इज बीइंग ओवरसीन बाय द बोर्ड, बाय द इंडिपेंडेंट बोर्ड राइट नाउ।
अच्छा, ठीक है। तो किस तरह से कैसा जा रहा है और आप कब से ये काम कर रहे हैं, तो क्या फायदा हुआ अब तक की, सक्सेस स्टोरीज क्या हैं?
जी, मैं आपको बताता हूँ। तो वो पाकिस्तान में एनुअली तकरीबन 80 बिलियन डॉलर के करीब रेमिटेंसेज आते हैं पूरी दुनिया से पाकिस्तान, जो कि GDP का एक बड़ा सिग्निफिकेंट है। आई केयर के जरिए नॉन प्रॉफिट मकासद के लिए, यानी नॉन प्रॉफिट या फलाही और सोशल कॉजेज के लिए जो डोनेशन पाकिस्तानी अमेरिकन कम्युनिटी देती है वो तकरीबन ऑन एवरेज $3 million एनुअल जो है वो पाकिस्तानी कम्युनिटी डोनेट करती है टू द पाकिस्तानी बेनिफिशरीज इन पाकिस्तान। ये एक इम्पैक्ट है। हमारे जो इनडायरेक्ट, हमारे जो अपने जो सर्वेज और हमारी जो रिपोर्ट्स के मुताबिक जो इनडायरेक्ट बेनिफिशरीज हैं वो तकरीबन 35 million लोग बनते हैं, यानी 3.5 करोड़ लोग किसी ना किसी शक्ल में इन जो डोनर हजरात हैं जो कि US में और US के अलावा दुनिया के मुख्तलिफ जगहों पर पाकिस्तानी नजाद के जो लोग मुकीम हैं वो किसी ना किसी शक्ल में तकरीबन 3.5 करोड़ लोगों की मदद कर चुके हैं ओवर द पास्ट 10 years, यानी 2008 से लेकर 2018 तक के मैं आपको ये फिगर्स बता रहा हूँ कि अभी तक का जो इम्पैक्ट है वो ये है। और वो इस तरह से होता है, एनुअल डोनेशन तकरीबन $3 million की जो है एनुअल डोनेशन जो है पाकिस्तानी अमेरिकन कम्युनिटी और पाकिस्तान की दूसरी कम्युनिटीज दूसरे ममालिक में जो मौजूद हैं वो पाकिस्तान को डोनेट करती हैं। ये जो ये तमाम डोनेशन जो हैं ये तकरीबन करीब कोई 75 पाकिस्तानी नॉन प्रॉफिट इदारे हैं जिनमें बहुत बड़े बड़े नाम भी शामिल है, अमन फाउंडेशन शामिल है, सिटीजन फाउंडेशन भी शामिल है उसके अंदर और बहुत सारे इस तरह के इदारे शामिल हैं। ये तमाम डोनेशन इन इदारों तक जो है पहुंचाई जाती है। अच्छा। इन इदारों तक पहुंचाई जाती है। हमारा एक मॉनिटरिंग का सिस्टम है, उस मॉनिटरिंग में हम रिपोर्टिंग लेते हैं हमारे जो पार्टनर चैरिटीज या नॉन प्रॉफिट जो पाकिस्तान में मौजूद हैं, उसके साथ साथ कुछ हमारे साइट विजिट्स होते हैं जिनमें हम एंड बेनिफिशरीज से उनके इन प्रोजेक्ट्स की अफादियत के बारे में जो है वो जांच पड़ताल करते हैं। और बहुत सारे इन 75 ऑर्गेनाइजेशंस में से बहुत सारे इदारे, इतने छोटे छोटे इदारे भी हैं जो सिंध, इंटीरियर सिंध में, रूरल सिंध में, रूरल पंजाब के अंदर, रूरल KP और बलूचिस्तान में जो लोग काम कर रहे हैं वो इतने छोटे इदारे हैं कि उनको वो रेडार पे नहीं है। उनको सस्टेन करने के लिए, उनको चलाने के लिए कोई ऐसा डोनेशंस का या ऐसा फाइनेंसिंग का कोई जरिया नहीं होता। तो हम एक काम ये भी करते हैं कि डोनर कम्युनिटी को आगाह करते रहते हैं इस तरह के कामों से कि ये जो प्रोजेक्ट जो आपको शायद इतनी उनकी पब्लिसिटी नजर नहीं आती होगी या एडवर्टाइजमेंट उनकी नजर नहीं आती होगी, ऐसे इदारे और ऐसे प्रोजेक्ट्स भी हैं जो बिल्कुल बेसिक लेवल पर कम्युनिटीज के साथ जाकर, रिमोट कम्युनिटीज के साथ जो है वो काम करते हैं।
तो ये देखिए, ये अभी आपने आयशा की गुफ्तगू सुनी, ये जो नया यूथ सामने आ रहा है इनकी तरफ भी आपने नजर की कि ये लोग जो टेक्नोलॉजी के जरिए अपने मुल्क के जो मुख्तलिफ शोबे हैं उनकी मदद कर रहे हैं, खासतौर पर जैसे आज ज़रई सेक्टर की मदद ये कर रही है, तो आपके आप इनको उन इदारों से कनेक्ट करा सकते हैं किसी सूरत में कि ये और तेजी से और बेहतर अंदाज में अपना काम कर सकें?
जी बिल्कुल। नहीं, ये बहुत बहुत अहम आपने मसला जो है ये बयान किया है। ये बहुत एक बहुत अहम मसला है ये, क्योंकि पाकिस्तान में टैलेंट और आइडियाज बहुत हैं, बहुत काबिल लोग हैं माशाल्लाह, जैसे आयशा भी साथ मौजूद है हमारे, इस तरह बहुत सारे काबिल और हुनरमंद लोग मौजूद
हैं, खासतौर पर नए नए जो यूथ है जो नई कंपनियां कायम करना चाह रहे हैं और वो चाहते हैं कि कुछ करें लेकिन उनके पास सरमाया नहीं होता या फंड्स नहीं होते, जिसकी वजह से वो जितना ज्यादा बेहतर तरीके से काम कर सकते हैं वो नहीं कर पा रहे, उनके लिए भी अब आपके इदारे को कुछ सोचने की जरूरत है?
میں اسی طرف آ رہا تھا کہ آپ نے جو بات کی ہے کہ وہ بالکل اہم ہے بات, لیکن اس میں یہ بڑی کلیئر ایک ڈسٹنکشن ہمیں رکھنی ہوگی یہاں پر کہ ایک ہے نان پروفٹ ورک جو ہم آئی کیئر کے حوالے سے جو بات کر رہے تھے. نان پروفٹ ورک جو ہے یہ ڈونیشن بیسڈ, گرانٹ بیسڈ, یا آپ جس کو کہہ لیں کہ ایک ایکسٹرنل فائنینشیل سپورٹ کے ذریعے جو پروجیکٹس جو چلا کرتے ہیں, یہ نان پروفٹ سیکٹر ہے, یہ الگ ہے. جو ایگریکلچر کا شعبہ ہے اور جو اسٹارٹ اپ بزنسز جن کی آپ نے بات کی ہے, یہ فار پروفٹ بزنسز کے طور پہ ان کو مارکیٹ کرنا چاہیے. اور اس فار پروفٹ ہونے کے ناطے پاکستان میں انویسٹرز کو آنے کی ضرورت ہے, اور اس وقت موجود بھی ہیں چند ایسے سسٹمز موجود ہیں پاکستان کے اندر. کچھ فنڈز قائم کیے گئے ہیں, وینچر کیپیٹل فنڈز قائم کیے گئے ہیں جن کا کام ہی صرف یہ ہے. انکیوبیشن سینٹرز ہیں, ایکسلریشن سینٹرز ہیں, ٹیلینور بہت ایکٹیو ہے, یہ آپ نے جس طرح کے انہوں نے بھی بتایا ہوگا آپ کو, ٹیلینور, جیز, بہت سارے بینکس اس کے اندر بہت ایکٹیو ہیں. پنجاب کا اپنا ایک انفارمیشن ٹیکنالوجی بورڈ ہے, وہ اس کے اندر کافی ایکٹیو ہے. تو کچھ ایونیوز ایگزسٹ کرتے ہیں فائنینسنگ کے, لیکن میرا جو مشورہ جو اسٹارٹ اپس کے لیے ہوگا وہ یہ ہوگا کہ نان پروفٹ اور گرانٹس والے روٹ کی طرف جانا جو ہے وہ ڈسکریج ہونا چاہیے, کیونکہ بزنس کی اسٹرینتھ, بزنس کی اپنی دی ایبلٹی ٹو میک منی کے اندر, کہ وہ جو سرمایہ وہ خود جو جنریٹ کرے گا وہ اس کو سرمایہ کار ہی اس کو سنبھالتے ہیں. یہ ڈونیشن والا جو روٹ ہے یہ ایک خاص طور پہ صرف جو ہے نان پروفٹ جو ادارے ہوتے ہیں, جو فاؤنڈیشنز ہوتی ہیں یا ٹرسٹ ہوتے ہیں یا آپ این پی اوز جن کو کہہ لیں, یہ ان کا جو ہے ایک وہ سلسلہ ہے. اس کا مطلب یہ ہرگز نہیں ہے کہ ان کے لیے کچھ کیا نہیں جا سکتا. بہت سارے ادارے ہیں جو ہمارے ساتھ اس وقت کام کر رہے ہیں, وہ لائیولی ہوڈ کے اوپر خاص طور پہ جو ہے پروجیکٹ کرتے ہیں, اور ہم بہت ہمیں اس بات پہ خوشی ہوگی کہ عائشہ اور ان جیسے دوسری جو کمپنیز ہیں ان کو ایسے اداروں کے ساتھ ہم کنیکٹ کریں, اور وہ اپنے جو آن گوئنگ جو ان کے اور پہلے سے جو پروجیکٹ جاری ہیں ان کے چل رہے ہیں, اس کے اندر ان نئے آئیڈیاز اور ان نئی کمپنیز کو بھی بیچ میں انٹیگریٹ کریں اور ان کے بیچ میں بھی جو ہے وہ شامل کریں. ہم ضرور اس چیز کے اوپر جو ہے وہ کچھ نہ کچھ کر سکتے ہیں.
واہ, تو دیکھیے آج کے اس پروگرام میں عائشہ شریک ہوئیں, اور ابھی وفا کی بھی گفتگو آپ سنیں گے. اگر آپ تھوڑی دیر اور ہمارے ساتھ رہیں تو آپ کو وفا کی گفتگو بھی سنوائیں گے کہ وہ بھی اسی طرح کا ایک کام کر رہی ہیں, اور شمالی وزیرستان کی خواتین کے لیے وہ بہت کچھ کر رہی ہیں. تو اگر آپ کے پاس ٹائم ہے تو آپ ہمارے ساتھ رہیے اور ایک بریک لے لیتے ہیں, اور بریک کے بعد ہم وفا وزیر سے گفتگو کریں گے, اور عائشہ ہمارے ساتھ ہیں, اور عائشہ بھی اگر چاہیں تو کوئی سوال کرنا چاہیں تو عائشہ آپ ان کی واسق اسماعیل صاحب سے بات کر سکتی ہیں. ایک چھوٹا سا بریک.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی, وائس آف امریکہ واشنگٹن سے آپ کی دنیا, میں ہوں اس کی میزبان یاسمین جمیل. میرے ساتھ پروڈیوسر ہیں بہجت جیلانی, اور انجینئر ہیں نشوان, اور میرے ساتھ موجود ہیں عائشہ احمد جو پاکستان میں آن لائن پلیٹ فارم ایگری مارکیٹ کی کو فاؤنڈر ہیں, اور میرے ساتھ اب اس وقت موجود ہیں وفا وزیر جو شمالی وزیرستان سے خواتین کی مخصوص نشست کے لیے نامزد خاتون ہیں, اور ایک ان کی پشتو زبان میں کوئی ان کی ایسوسیشن ہے زمونگ جوان دون, اس کی فاؤنڈر بھی ہیں, اور ہمارے ساتھ موجود ہیں امریکہ اور پاکستان میں قائم ایک ادارے آئی کیئر فنڈ امریکہ کے اور آئی کیئر فاؤنڈیشن پاکستان کے سی ای او واسق اسماعیل. تو گفتگو میں اب شامل کریں گے وفا وزیر صاحبہ. آپ کو السلام علیکم.
وعلیکم السلام, کیا حال ہے اس میں؟
بہت بہت شکریہ آپ کا. وعلیکم السلام, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو آپ کا تو نام ہی وزیرستان اور اس کے ساتھ وفا کو اپنے اندر سموئے ہوئے ہے, تو ظاہر ہے اس کی وجہ یہ کہ آپ کا تعلق ہی شمالی وزیرستان کے قبائلی علاقے سے ہے, اور اس علاقے کی خواتین کے مسائل کو آپ نے جتنا قریب سے دیکھا محسوس کیا, اسی نے آپ کو ان خواتین کے لیے وہ کچھ کرنے پر آمادہ کیا جو کچھ آپ ان کے لیے کر سکتی تھیں. تو ہمارے سننے والوں کو بتائیے کہ شمالی وزیرستان کی خواتین کے ساتھ ساتھ وہاں کے ایک اور پسے ہوئے طبقے ٹرانس جینڈر کے لیے آپ نے کیا کچھ کیا, کیا کچھ کر رہی ہیں اپنے اس پلیٹ فارم سے جو آپ نے قائم کیا ہے زمونگ جوان دون کے نام سے, اور اس کا مطلب بھی بتائیے.
जी जमन जुर्दुन एक्चुअली पश्तो के दो वर्ड हैं जिनका मतलब है हमारी जिंदगी।
अच्छा,
तो हर जिंदगी की, हर लाइफ की एक स्टोरी होती है, तो उसी की वजह से हम डिफरेंट लोगों पे काम करते हैं, जिस तरह आपने बताया खवातीन हो गई, ट्रांसजेंडर्स हो गए, तो इनके साथ अगर जितने भी प्रॉब्लम्स आते रहते हैं खवातीन, जैसे कि यहाँ पे हमारे यहाँ मेल डोमिनेंसी है, तो खवातीन के हकूक को अक्सर खवातीन को अपने हकूक नहीं मिलते, तो उनके हकूक के लिए मैं आवाज उठाती हूँ, उनको अपने हकूक के बारे में आगाह करती हूँ कि आप लोगों के हकूक क्या है।
तो पहले आपने अपने हकूक लिए, आपने पहले अपने हकूक लिए, शिमाली वजीरिस्तान की एक बाहिम्मत खातून के तौर पर आप सामने आई, तो वो बताइए कि आपने अपना हक कैसे लिया और उसके बाद दूसरों के हकूक के लिए आप कैसे काम कर रही हैं।
वो शुमाली वजीरिस्तान जब मैं वक्त गुजार रही थी, तो वहाँ पे मैं देख रही थी कि वहाँ पे खवातीन की कोई लाइफ नहीं है। अब या तो जैसे ही वो थोड़ी सी बड़ी हो जाती है, उनकी शादियां करा दी जाती है, मतलब ना स्कूल होता है, जो बेसिक उनके राइट्स है, राइट टू एजुकेशन, वो भी नहीं दिया जाता। तो वहां से जब ये सारी चीजें मैंने देखी है, तो मैंने कहा यहाँ पे तो लाइफ गुजारना बहुत मुश्किल है, तो किसी का इंतजार किया जाए कि कोई आए और हमारे हकूक के लिए बात करें। फिर मैंने यही सोचा कि अगर मैं किसी का इंतजार करूंगी, कोई आएगा, तो वो जाहिर बात है उसमें बहुत वक्त लगेगा। तो इसी बात पे जो है मैंने ये कहा कि मैं किसी का इंतजार क्यों करूं, मैं खुद काम कर लेती हूं और खुद अपनी आवाज पहले बनती हूं, फिर बहुत सारी खवातीन की आवाज बनती हूं। तो इसी तरह मैंने स्टार्ट लिया, इनिशिएटिव लिया, वहां से पहले मैंने पहला कदम ये रखा कि मैंने वहां से निकल के पिशावर आना है और पिशावर से मैंने अपनी तालीम जो है जारी रखनी है। सो दैट वॉज द फर्स्ट माइल स्टोन जो मैंने अचीव कर दिया कि मैं वहां से निकली हूँ पिशावर की कोई एजुकेशन में, टॉप इंस्टीट्यूट जो है बिजनेस इंस्टीट्यूट, उधर मेरा एडमिशन हुआ ऑन स्कॉलरशिप और वहाँ पे मुझे एडमिशन मिला। लेकिन कि मेरे फैमिली में और जो वहाँ के लोग थे, वो उन्होंने एक्सेप्ट नहीं किया इस बात को कि ये कैसे हो सकता है कि हमारी लड़कियाँ जो घर से बगैर उसके मतलब परमिशन के अपने चचा के घर नहीं जा सकती, वो जाके उन लड़कों में पड़ेगी। सो दैट्स यू नो बहुत बड़ी बात थी उनके लिए। लेकिन ये था कि मैंने कहा अगर करना है तो पहला कदम करना है, तो पहले मैंने अपना कदम बाहर रखना होगा, मैं निकलूंगी, उसके बाद मेरे पीछे बहुत।
तो आपने कितना पढ़ा, क्या कितना पढ़ा और उसके बाद फिर कैसे ये अपने ऑर्गेनाइजेशन कायम की?
जी मैं जैसे पिशावर आ गई और यहाँ पे मैंने अपने मास्टर्स की स्टडी हायर एजुकेशन के लिए जब मैंने यहाँ पे एडमिशन किया, तो फिर मैंने देखा कि खवातीन के जो मसले, खवातीन के हकूक नहीं मिल रहे, ये सिर्फ वजीरिस्तान का मसला नहीं है, ये तो हर जगह का मसला है। जहाँ पे मेल डोमिनेंसी है, वहाँ पे खवातीन के हकूक जो है वो वायलेट हो रहे हैं। तो फिर वहीं से जब था, तो जब मेरा वो यूनिवर्सिटी का टाइम होता है, क्योंकि यंग होते हैं, हर कोई चाहता है कि हम यूनिवर्सिटी की लाइफ इंजॉय करें, क्लासेस बंक करें, फ्रेंड्स के साथ बाहर जाएं, घूमने जाएं, लंच वगैरह। लेकिन उसी टाइम पे मेरा ये था कि नहीं, मैंने एक इनिशिएटिव लेना है, एक ऐसा प्लेटफॉर्म बनाना है जहाँ से मैं अपनी आवाज भी उठा सकूँ, बुलंद कर सकूँ और अपने साथ साथ बहुत तमाम लड़कियों के साथ उनकी आवाज भी बन सकूँ और उनके लिए भी आवाज
उठा सकूँ। तो कैसे आपने फिर कायम कैसे की, इसके लिए क्या किया आपने, इसको कायम करने के लिए किसी से मदद ली या खुद से ही आपने ये इदारा बना लिया, तो ये कैसे चल रहा है?
खुद से स्टार्ट किया। पहले मैं हुई, अपने साथ फ्रेंड्स को लिया, वो कुछ लोग नहीं आते थे, तुम मजाक कर रही हो, ये नहीं हो सकता, बकवास कर रही हो, कोई तुम्हें चलने नहीं देगा, कोई आपके साथ काम
तो फिर कैसे चला?
आपके साथ आओ नहीं रखेगा,
चलाया कैसे?
तो वही था कि थोड़ा सा टाइम लगा, मेरा बहुत टाइम लगा, जो मेरे एजुकेशन जितना टाइम था, ड्यूरेशन था 4 ईयर्स, वो सारा मैंने इसको दिया, इसको बनाने में, इसको इस पे इन्वेस्ट करने पे। मैं साथ साथ में फिर छोटे छोटे प्रोजेक्ट्स करने लगी अपने ड्यूरिंग स्टडीज, पार्ट टाइम जॉब्स जिसको आप कह लें, तो वो जॉब वो वहाँ से कमा के मैं अपने ऑर्गेनाइजेशन पे इन्वेस्ट करती थी।
तो क्या इन्वेस्ट करने के बाद किस तरह, कितने, कैसे पहुंचती थी शिमाली वजीरिस्तान की खवातीन को के पास, कैसे पहुंचती थी और कैसे उनके क्या क्या मसाइल आपने हल किए?
वहाँ पे जी वहाँ पे मैं जाती थी डिफरेंट, वहाँ पे स्कूल, जैसे मेरे यहाँ पे अगर यूनिवर्सिटी से ऑफ हो गया मेरा, या फिर जॉब से मेरा ऑफ हो गया, या फिर वीकेंड्स पे अक्सर, तो मैं वहाँ पे जाती थी, वहाँ पे स्कूल जो होते थे सैटरडे को, फिर मैं वहाँ पे बच्चों के साथ बैठी होती थी उनके क्लासेस में, उनके साथ साथ कोई टीचर नहीं आती होती थी, तो उनके मैं काउंसलिंग क्लासेस लेती थी, उनको करियर अपॉर्चुनिटीज के बारे में आगाह करती थी।
ठीक
है, तो ये साथ करती रही। उसके अलावा जो है फिर घरों में जो मेरे कजिन वगैरह होती थी, बाकी लड़कियां होती थी, फिर घरों में बैठ के उनके साथ इसी चीज के पे मैं उनको बताती होती थी कि जैसे हमारे यहाँ ये होता था कि जब गाना लगता था तो वहाँ पे लड़कियों के लिए, औरतों के लिए एक अलग सी चादर बिछाई जाती थी, वहाँ पे बैठते थे, और जो मर्द हजरात होते थे चारपाइयों पे उनके लिए चादर बिछा के उनको खाना दिया जाता था।
तो फिर मैं उनसे मैंने कहा ये डिफरेंस क्यों है, जब एक खानदान के लोग हैं, जब भाई हैं, बहन है, चचा है, मामा है,
तो फिर
अलग
क्या
अलग
क्या असर हुआ आपने आपकी मुहिम से?
जी बिल्कुल, मैं क्या करती थी उनके साथ, वो चचा और जो मेरे जो आदमी लोग होते थे जितने भी हमारे, उनके साथ बैठ के मैं खाना खाना शुरू कर देती थी। तो सब पहले बोलती थी ये बदतमीज है, एटिकेट्स नहीं है इसमें, सारे ये मसले।
सबसे पहले आपने अपना हक अपने अपने घर घर से अपना हक लिया और उसके बाद आपने खवातीन के लिए काम किया। और आपने बताया था कि आप ट्रांसजेंडर के लिए भी जो शिमाली वजीरिस्तान में या जो उस इलाके के हैं उनके लिए भी काम करें, तो वो क्या आपने काम किया
वहाँ पे तो इतने नहीं है, लेकिन पिशावर में जो है तादाद बहुत ज्यादा है ख्वाजा सराओं की, तो पिशावर में मैंने उनके लिए काम करना स्टार्ट किया। वो एक इंसिडेंट हुआ था कि एक फीमेल थी, स्टार्ट जब मेरे लिया था ख्वाजा सराओं के लिए, मैं शॉपिंग कर रही थी तो कुछ लोग जो थे, कुछ मर्द जो थे, वो एक ट्रांसजेंडर को छेड़ रहे थे, तंग कर रहे थे। तो जब मैं गई हूँ कि यार आप लोग ना करें, गलत काम करें, तो कहता आपको होने करने वाली। तो मैंने कहा नहीं, अब कोई होना चाहिए जो इनके लिए आवाज उठा सके, कल कोई मुझे कोई रोकता है तो मैं कहूंगी मैं जो भी हूँ लाइक मैं इनके लिए आवाज उठा।
अच्छा,
तो
उसको और
वहीं से स्टार्ट लिया।
और आपने इस मिशन को अपने इस इदारे के साथ शामिल कर लिया,
मर्ज कर लिया।
अच्छा, आप शायद इन्हीं खसूसियात की वजह से जो आप काम कर रही है गवर्नमेंट की नजर में भी आई और आपको शिमाली वजीरिस्तान से खवातीन की मखसूस नशिस्त के लिए नामजद किया गया, कुछ उसका बताइए कि क्या उसकी सूरत हाल है, क्या उम्मीद है कि आप नामजद हो गई हैं तो अब हो भी जाएंगी?
जी बिल्कुल जी, काम बहुत ज्यादा किया था। एक्चुअली ये था कि शुमाली वजीरिस्तान से ऐसे कोई जो है खातून नहीं है वहां पे कोई भी। मैं अगर आपको बता दूं कि शुमाली वजीरिस्तान के मिरली से सिर्फ एक मैं वाइट खातून हूँ जो बाहर निकल आई हूँ, बेंगल सोशल एक्टिविस्ट काम कर रही हूँ पिशावर में। तो जाहिर बात है वहां से उन्होंने एक टैलेंट को सामने लाना था, तो उनको मैं ही लगा, उन्होंने मेरा काम देखा, बाकी सारी चीजें दिखी, तो उसी टैलेंट के बुनियाद पे जो है पाकिस्तान तहरीके इंसाफ की हुकूमत ने जो है मुझे मौका दिया और मुझे नामजद कर दिया इस चीज के लिए।
तो रिजल्ट कब आ रहा है?
अब देखिए फैसला तो अभी नहीं आया, लेकिन इतना लोगों की सपोर्ट है और अगर हमारे पार्टी ने मुझे वो किया है तो इसका मतलब है कि उसने मुझ में जरूर कुछ देखा होगा। और इंशाल्लाह जितने लोगों की उम्मीदें हैं मुझसे और पाकिस्तान तहरीके इंसाफ की जो उम्मीदें हैं, इंशाल्लाह उस पर मैं कोशिश करूंगी कि मैं पूरी उतर सकूँ।
ठीक, बेहद शुक्रिया वफा वजीर, आप हमारे साथ रहिए। तो एक दफा फिर आयशा अहमद से हम सवाल करते हैं। आयशा, आपने बातें सुनी, ये मुख्तलिफ शोबों में लोग खवातीन काम कर रही हैं, तो ऐसी खवातीन जो कि माशाल्लाह मुख्तलिफ शोबों में आगे बढ़ रही हैं, उनके जनरली क्या मसाइल हैं जिनको दूर करने की जरूरत है, हुकूमत को और समाजी इदारों को और माशरे को और सोसाइटी को, सिविल सोसाइटी को?
अच्छा, सबसे पहले तो बहुत ही अच्छा लगा गुफ्तगू सुन के वाफिक की भी और वफा की भी, और बहुत इंसान एनर्जाइज होता है इस तरह की स्टोरी सुनता है, बहुत मोटिवेट होता है और दिल चाहता है कि इस तरह और इंसान काम करे अपने मुल्क के लिए। खवातीन, अब जैसे वफा ने बात की है, मैं आपको बिल्कुल सच बात बताऊं कि मुझे लगता है कि मैं प्रिविलेज्ड हूँ इस तरह से कि अल्हम्दुलिल्लाह हम लोग, मैं इस्लामाबाद में हूँ और साहिवाल भी कोई आप समझें कि इस तरह का छोटा इलाका नहीं है, हम लोगों को अल्हम्दुलिल्लाह तालीम तक रसाई हासिल है। और जिससे आप कहेंगे कि मसाइल जो हैं खवातीन के, मैं समझती हूँ कि हम लोग जो हैं उस तरह के मसाइल का शिकार नहीं हुए। और मुझे लगता है कि ऐसे लोगों को स्पेशली फ्रंट फ्लोर पे आना चाहिए कि जो है जो लोग प्रिविलेज्ड हैं और जो लोग आजकल आप देखेंगे ज्यादातर लोग बाहर चले जाते हैं, तो हम लोग, मुझे लगता है हम लोग जब इम्पावर्ड हैं, हम लोग तालीम के हवाले से भी फाइनेंशियली भी इम्पावर्ड है, तो हम लोगों को, बल्कि मजे की बात होता हूँ कि मेरे हस्बैंड ने जो है पीएचडी की बेल्जियम से, और वहाँ उस वक्त हमारे पास 3 साल पहले बहुत ही अच्छी करियर अपॉर्चुनिटीज थी, लेकिन हम लोगों ने ऑप्ट किया कि हम वापस आए पाकिस्तान और अपनी तालीम से पाकिस्तान को कुछ फायदा पहुँचा सकें। तो मैं ज़ाती तौर पर समझती हूँ कि मैं इस काबिल नहीं हूँ कि मैं इस बात पर कमेंट कर सकूँ कि मैं कोई खवातीन को मसाइल पे, और जिसका अल्हम्दुलिल्लाह आज तक मुझे महसूस हुआ कि मैं जो काम करना चाहती हूँ
वो आप कर
और जो इवन बिल्कुल अल्हम्दुलिल्लाह और फार्मर्स तक भी हम लोग हैं। आप यकीन करें कि लोग बल्कि कई बड़े अच्छी तरह वेलकम करते हैं, ہم لوگ پاک پتن گئے, وہاں کمیشن ایجنٹ سے بات ہوئی, ان لوگوں نے اتنی عزت سے بٹھایا اور اتنا اپریشیٹ کیا کہ آپ لوگ یہ کام کر رہے ہیں, اور انہوں نے یہ چیز اتنی اپریشیٹ کی کہ آپ خاتون ہو کے منڈی میں آئی ہیں, غلہ منڈی میں آئی ہیں, اور مطلب بہت ہی اچھی طرح ٹریٹ کیا. تو میرا خیال ہے کہ اگر ہم اپنی نیت اچھی رکھیں, اپنی نیت بالکل صاف رکھیں اور یہ سوچیں کہ ہم نے واقعی ملک کو واپس دینا ہے, تو اللہ تعالیٰ خود بخود جو ہے نا
مدد کرتا ہے. بالکل, آپ نے بہت اچھا ایک نقطہ اٹھایا. واسق اسماعیل بھی امریکہ سے واپس گئے ہیں پاکستان اور پاکستان کے لیے اب کام کر رہے ہیں. تو واسق آپ بتائیے کہ ایسے پاکستانی جو کہ سمندر پار آباد ہیں, آپ تو واپس آ گئے, آپ کو شاید بینیفٹس مل گئے یا آپ کو حالات سازگار ملے, لیکن وہ پاکستانی جو اوورسیز ہیں اور وہ چاہتے ہیں کہ وہ پاکستان واپس آئیں, ان کے لیے آپ کیا سمجھتے ہیں موجودہ حکومت کو کیا کرنا چاہیے کہ ان کے ٹیلنٹ کو بہترین سے بہترین انداز میں استعمال کر کیا جا سکے؟ واسق
جی, جی تھینک یو, یہ بہت بہت اہم سوال آپ نے اٹھایا ہے. پاکستان کا جو برین ڈرین کا جو ایشو ہے, اس کی وجہ سے پاکستان اپنے فل پوٹینشیل سے بہت نیچے پرفارم کر رہا ہے, پاکستان ایز اے کنٹری, ایز این اکانومی. تو گورنمنٹ کے پوائنٹ آف ویو سے اگر آپ بات کریں تو گورنمنٹ دو طریقے سے بہتر بنا سکتی ہے بیرون ملک مقیم پاکستانیوں کا پاکستان میں آنا اور پاکستان کے ساتھ انگیج کرنا, وہ بہتر دو طریقے سے بنا سکتی ہے. پہلا یہ ہے کہ بزنس کے حوالے سے ایک اچھا انوائرمنٹ کریٹ کیا جائے, وہ انوائرمنٹ جہاں پر جب کوئی بیرون ملک, بہت لوگ جو پاکستانی بیٹھے وہ انویسٹ کرنا چاہتے ہیں پاکستان کے اندر, مگر وہ کمفرٹیبل نہیں ہے, وہ کانفیڈنس نہیں ہے ان کے اندر یہ جانتے ہوئے کہ کیا ان کی انویسٹمنٹ پاکستان میں سیکیور ہوگی یا نہیں ہوگی, کیا ہمارے جو میکرو اکنامک جو ایشوز ہیں ان کی ان میں کہیں ان کی انویسٹمنٹ تو ضائع نہیں ہو جائے گی. تو سب سے پہلا جو کام ان کے لیے ضروری ہے کرنا, وہ ہے بزنس کے ماحول کو اور بزنس کے انوائرمنٹ کو بہتر بنانا, جہاں پر فائنینسنگ کی اویلیبلٹی جو ہے وہ آسان رکھی جا سکے, جہاں پر جو ہے آپ کے جو ریگولیشنز ہیں وہ اتنی اسٹرکٹ نہ ہو نئے بزنسز کے لیے کہ وہ فلرش کر سکیں, پہلی چیز یہ. دوسرا جو انہیں کرنے کی ضرورت ہے, پاکستان میں جابز کی اور کوالٹی جابز کی ایک بہت جو ہے اس کا ایک بحران ہے پاکستان میں. اسی وجہ سے جو ینگ لوگ ہیں جو ایجوکیشن اچھے تعلیمی اداروں سے پڑھتے ہیں اور جن کو مواقع ملتے ہیں باہر جانے کے, باہر جا کر تعلیم حاصل کرنے کے, ان کو جب وہاں پر اپرچونیٹیز ملتی ہیں تو ان میں اور پاکستان کی, فار ایگزامپل اگر آپ صرف پے اسکیل کے اوپر ہی بات کر لیں تو وہ بہت ایسٹرونومیکل ڈفرینس ہے ان چیزوں کے بیچ میں. پھر مہنگائی کی شرح اتنی اوپر جا رہی ہے جس کی وجہ سے لوگ ہچکچاتے ہیں پاکستان کی جاب مارکیٹ میں کام کرنے. تو دوسرا جو میں سمجھتا ہوں کہ پاکستانی گورنمنٹ بہتر بنا سکتی ہے, وہ ہیومن ریسورس کو ریٹین کرنے کے لیے آپ کو بہت سارے جو ہیں وہ ریفارمز کرنے پڑیں گے, جس کے اندر جو ہے وہ منیمم ویج ریفارم بھی ہوگا, جس کے اندر سوشل سیکیورٹی ریفارمز بھی ہوں گے, جس کے اندر جو امپلائی بینیفٹس کے لیے جو ہیں ریفارمز ہوں گے, جن کے اندر جو بڑی بڑی جو کارپوریشنز ہیں, ملٹی نیشنل کمپنیز ہیں, اگر اوبر اگر ایک $80 billion انٹرپرائز ہو کر $3 billion کی ایک اور کمپنی کو خرید سکتی ہے اور 120 سے زائد ممالک میں کام کر سکتی ہے, تو وہ پاکستان میں, پاکستان کی حکومت اگر ان سے چاہے تو وہ پاکستان کے ہیومن ریسورسز کے لیے اچھی سہولیات اور اچھے پے اسکیلز آفر کر سکتی ہے. ایسے اگر ہم معیار قائم کریں بڑی کارپوریشنز کے لیے, تو آٹومیٹکلی پاکستان کی جاب مارکیٹ جو ہے وہ بہت بہتر ہو جائے گی, اور لوگوں کے لیے باہر نکلنا جو ہے وہ ایک ان کے لیے انسینٹیو نہیں رہے گا پاکستان سے, اور جو باہر جو موجود ہیں جو پاکستان میں آ کے کام کرنا چاہتے ہیں, مگر اس کے ساتھ ساتھ حقیقت جو ہے وہ یہ ہے کہ سب نے اپنی زندگی بھی چلانی ہے, انہوں نے ایک تنخواہ بھی لیں گے, وہ اپنا گھر بھی بسانا چاہتے ہیں, یہ سب کچھ بھی کرنا چاہتے ہیں. تو جب یہ دونوں چیزیں بزنس کی اور جابس کی دونوں کی کے لیے ایسے ریفارمز پیش کیے جائیں جو ان دونوں کے لیے ایک انیبلنگ انوائرمنٹ کریٹ کر دے پاکستان میں, تو خود پاکستان کے اندر آپ دیکھیں گے کہ بہت لوگوں کی جو ہے وہ واپسی شروع,
حالات ٹھیک ہوں گے. بہت شکریہ واسق اسماعیل, آپ سے ہم نے تھوڑا ٹائم کے لیے کہا تھا لیکن آپ نے ہمیں کافی ٹائم دے دیا, بہت شکریہ. جلدی سے عائشہ کچھ کہنا چاہیں گی ان کسانوں سے پاکستان کے جو آپ کو سن رہے ہیں اس وقت, کہ آپ کی جو ایگری مارکیٹ ہے اس پر کیسے آئیں؟
میں اپنا نمبر انہیں دے سکتی ہوں پاک ایگری مارکیٹ کا, تاکہ وہ ہم سے رابطہ کریں. کسی قسم کی ایڈوائس ہے, کسی طرح کا وہ سمجھتے ہیں کہ کس طرح ہم پلیٹ فارم کو زیادہ بہتر بنا سکتے ہیں, تو وہ ہمیں ہم سے رابطہ کریں. ہمارے ساتھ کام کرنا چاہتے ہیں, کسی طرح کنٹریبیوٹ کرنا چاہتے ہیں, تو ہمارا نمبر ہے 0337-725-2474.
اور آپ کی ویب سائٹ کا ایڈریس؟
ویب سائٹ کا ایڈریس ہے www.parkagrimarket.com.
جی, تو یہ آن لائن ایک زرعی مارکیٹ ہے, ایک منفرد قسم کی, جنہوں نے قائم کی ہے, جو کسانوں کے فائدے کے لیے اور ان لوگوں کے فائدے کے لیے جو زرعی شعبے سے وابستہ ہیں ان کو کنیکٹ کر رہی ہے. ہزاروں کسان اور ہزاروں وینڈرز جو ہیں اس وقت آپس میں کنیکٹ ہو رہے ہیں ان کی ویب سائٹ کے ذریعے, اور اپنے جو اجناس ہیں ان کو فروخت کر رہے ہیں اور اپنے اجناس کی تشہیر بھی کر رہے ہیں. تو بے حد شکریہ, آج کے پروگرام کو سمیٹنے کا وقت ہوا.
بہت زیادہ شکریہ, آپ نے ہمیں ٹائم دیا اور ہمیں اپنے پروگرام میں لیا, بہت آنر کی بات ہے.
بہت شکریہ. ہم اپنے سننے والوں کو بتا دیں کہ آج کے پروگرام آپ کی دنیا میں ہمارے مہمان تھے. ہم نے گفتگو کی شمالی وزیرستان سے خواتین کی مخصوص نشست کے لیے نامزد خاتون اور زمونگ جواندون کی فاؤنڈر وفا وزیر سے, پاکستان میں آن لائن پلیٹ فارم ایگری مارکیٹ کی کو فاؤنڈر عائشہ احمد سے, اور امریکہ اور پاکستان میں قائم ایک ادارے آئی کیئر فنڈ امریکہ اور آئی کیئر فاؤنڈیشن پاکستان کے سی ای او واسق اسماعیل سے. ان سب کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام سمیٹتے ہیں. اور ایک خبر پروگرام کے آخر میں, وائٹ ہاؤس نے تصدیق کی ہے کہ پاکستان اور افغانستان علاقے میں دہشت گردوں کے خلاف کی جانے والی ایک کارروائی میں اسامہ بن لادن کا بیٹا حمزہ بن لادن ہلاک ہو چکا ہے. حمزہ بن لادن کب اور کس طرح ہلاک ہوا اس کی وضاحت وائٹ ہاؤس نے نہیں کی ہے. بیان میں کہا گیا ہے کہ حمزہ کی ہلاکت سے القاعدہ اپنے ایک اہم لیڈر سے محروم ہو گئی ہے. وہ اپنے گروپ کا ایک با اثر لیڈر تھا اور اپنے باپ کے حوالے سے اس کی خاصی علامتی اہمیت تھی. اسی کے ساتھ وائس آف امریکہ واشنگٹن سے آپ کی دنیا کو ختم کرتے ہیں. پروڈیوسر تھیں بہزت جلانی, انجینئر تھیں نشوان, اور میں ہوں آپ کی میزبان یاسمین جمیل. اجازت دیجیے, اپنا خیال رکھیے گا, اپنے ارد گرد کے لوگوں کا بھی خیال رکھیے گا, خوش رہیے گا اور اپنے ارد گرد کے لوگوں کو بھی خوش رکھنے کی کوشش کیجیے گا. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.